नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन, खड्काको पार्थिव शरीरलाई भोलि काठमाडौँ ल्याउने तयारी।
प्रधानमन्त्री ओली चैत 23 गते भारत भ्रमणमा जाने, भारतीय राष्ट्रपति प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने।
अर्थतन्त्रको वर्तमान अवस्था र भावी कार्यक्रम समेटिएको सरकारको श्वेतपत्र सार्वजनिक, वित्तीय अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी रित्तो भएको अर्थमन्त्री खतिवडाको भनाई।
रूसद्वारा एकपछि अर्को गर्दै कूटनीतिज्ञहरूलाई देश छोड्न आदेश, अमेरिका पछि युरोपेली कूटनीतिज्ञ देश निकाला।
र हावाहुरीका कारण मदन भण्डारी गोल्ड कप अन्तर्गत आजको खेल स्थगित, न्यूजील्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्याण्डको मध्यम शुरूआत।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा आज बेलुका खड्काको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। मृगौला, छाती र नसाको समस्याबाट पीड़ित भएपछि खड्कालाई उपचारका लागि नयाँ दिल्लीको एपोलो अस्पताल लगिएको थियो। उहाँलाई चैत 9 गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। केही समयदेखि अस्वस्थ रहेका कांग्रेस नेता को स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसका कार्यकर्ताले पूजा समेत गरेका थिए। दाङबाट आफ्नो राजनीतिक यात्रा शुरू गरेका खड्का 2048, 2051 र 2056 सालको प्रतिनिधि सभा चुनावमा विजयी हुनुभएको थियो। 2048 सालदेखि 2058 सालसम्म 8 पटक मन्त्री भएका खड्कालाई कांग्रेसका कार्यकर्ता तथा उहाँको गृह जिल्ला दाङमा निकै सद्भावका साथ हेर्ने गरिन्छ। उहाँको पार्थिव शरीरलाई भोलि काठमाडौँ ल्याउने तयारी भइरहेको कांग्रेसले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ। प्रधानमन्त्री ओली यही चैत 23 गते भारतको 3 दिने राजकीय भ्रमणमा जानुहुने भएको हो। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले चैत 23 गतेदेखि 25 गतेसम्म भारतको राजकीय भ्रमण गर्ने जनाएको हो। प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ। तर परराष्ट्र मन्त्रालयले दुई नेताबीच हुने भेटवार्ताको मिति भने सार्वजनिक गरेको छैन। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति वेंकैया नायडूसँग पनि शिष्टाचार भेट गर्नुहुनेछ। गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। माओवादी केन्द्रसँग गठबन्धन गरेर सत्ताको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणमा भारत जान लाग्नु भएको हो।
सरकारले अर्थतन्त्रको वर्तमान अवस्था र भावी कार्यक्रम समेटिएको श्वेतपत्र सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्दै वर्तमान सरकार गठन हुँदाको अवस्थामा अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो। श्वेतपत्रमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहको कार्यान्वयन हुँदै गर्दा वर्तमान अर्थतन्त्रको विश्लेषणबाट मात्र अगाडिको बाटो तय हुने उल्लेख छ। साधन स्रोतको परिचालन हुन नसक्नु र छुट्याइएको बजेट पनि खर्च हुन नसक्नाले विकास निर्माणको काम पछि परेको अर्थमन्त्रीको भनाई छ। पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उहाँले शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताउनुभयो। सरकारले अर्थतन्त्र सुधारका आगामी कार्यदिशासहित श्वेतपत्र जारी गरेको हो। श्वेतपत्रमा 6 बुँदामा आगामी कार्यदिशा उल्लेख गरिएको छ। थप जानकारी सहित मदन पौड्यालको रिपोर्ट।
यसले अब सरकारले नीति बनाउँदा नीति कार्यक्रम गर्दा संसदमा हामीले पेश गर्ने नीति कार्यक्रमहरू बजेटले सम्बोधन गर्ने हो।
अहिलेको वास्तविक अर्थतन्त्रबारे नागरिकले पनि बुझ्न सकुन् भनेर श्वेतपत्र जारी गरिएको हो। देश संघीय संरचनामा गइसकेपछि खर्च पनि बढ्दै गएको छ। नयाँ संरचनाको कार्यान्वयनपछि खर्चका स्रोत बाँडिँदै गएका तर आमदानीका स्रोत भने घटेका भन्दै वर्तमान अवस्थालाई चित्रण गरेर श्वेतपत्र सार्वजनिक गरिएको हो। अहिले आर्थिक परिसूचक सकारात्मक नभएको र बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको बताउनुहुन्छ अर्थमन्त्री युवराज खतिवडा।
आयातको 7% मात्रै हाम्रो निर्यातले जान्छ, बाँकी सबै विप्रेषण अन्य प्रकारको बचतबाट हामीले खाने गरेका छौँ। त्यो बचतले पनि नभ्याएर अहिले चालू खाता घाटामा पुगेका छौँ। त्यति मात्रै होइन, हाम्रो विदेशी पूँजी प्रवाह पनि नपुगे पनि अब पुँजी खाता पनि घाटामा भएर समग्रमा भुक्तानी सन्तुलन घाटामा जान थालेको छ। यसले विदेशी विनिमय संस्कृति घट्न थालेको छ। यो पनि हाम्रो लागि
30 पेज लामो श्वेत पत्रमा वाम गठबन्धनले चुनावी घोषणा पत्रमा राखेका महत्वपूर्ण योजनालाई पनि कार्यान्वयन गर्ने रणनीति समेटिएको छ। अनि पर्यटन, निर्माण सेवा, कृषि व्यवसायीकरणमा लगानी आर्थिक वृद्धि दरका मुख्य चालक मानिएको छ।
हाम्रो आर्थिक वृद्धिको मुख्य ड्राइभर के हुन्? धनी पैसा लानु परेका ड्राइभर के भनिरहेका छौँ? तत्काल हामीले पर्यटनलाई भनिरहेका छौँ, निर्माण सेवालाई भनिरहेका छौँ, कृषिको व्यवसायीकरण र चाहिँ पशुधनबाट ग्रेजुएट गर्ने कुरालाई गरिरहेका छौँ। त्यहाँ लगानी गरिदिनु पर्यो।
अघिल्लो सरकारले गरेका निर्णयले राज्यकोषमा व्यवहार थपिएको र निजीकरणको अभ्यास पनि असफल भएको उल्लेख छ। श्वेत पत्रमा आगामी 5 वर्षमा गर्ने कामका योजना पनि राखिएका छन्। लगानी र उत्पादकत्व वृद्धि, स्वदेशी विदेशी दुवै पूँजी परिचालन, नीतिगत तथा व्यवस्थापकीय सुधारको काम तत्काल शुरू गर्ने, वित्तीय अनुशासनहीनता नियन्त्रण, राजस्व परिचालन प्रभावकारी बनाउने जस्ता कार्यदिशा श्वेत पत्रमा छन्। नागरिकको चाहना अनुसारको स्थिरता र आर्थिक समृद्धिकै लागि कदम चालिने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता समेत जनाउनु भएको छ।
यो सरकारको आधारशिला भनेको चाहिँ यसले जारी गरेको घोषणा पत्र हो, यसका कार्यक्रम हो, नीति हो, त्यसलाई कार्यान्वयन गर्न म्यान्डेट पाएको हो जनताबाट, त्यसरी नै अघि बढ्ने हो। त्यसो हुनाले गर्ने काम चाहिँ दिने रहेछ, स्थिति चाहिँ यस्तो रहेछ भनेर तपाईँहरूले बुझिदिनुभयो भने सजिलो हुन्छ।
सरकारले श्वेत पत्र जारी गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि केपी ओली नेतृत्वमा रहेको सरकारले भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव र रणनीति सहित पछिल्लो पटक श्वेतपत्र जारी गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले 72 साल मंगिर 8 गते श्वेतपत्र सार्वजनिक गर्नुभएको थियो। अहिलेको श्वेतपत्रमा उल्लेख भए अनुसार काम हुन सके देशको अर्थतन्त्रमा केही सुधार हुने आशा भने गर्न सकिन्छ।
रिपोर्टपछि फेरि खबरकै सिलसिला। प्रतिनिधि सभाका सांसदले सार्वजनिक विदा कटौती गर्ने सरकारका निर्णयको विरोध गरेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदले फागुन 7 गते प्रजातन्त्र दिवस र माघ 16 गते शहीद दिवसको विदा पनि कटौती गरेको भन्दै विरोध गरेका हुन्। उनीहरूले विदा कटौतीका निर्णय फिर्ता लिन पनि माग गरेका छन्। कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रजातन्त्र स्थापना भएको दिन र नागरिकको अधिकारका लागि शहादत प्राप्त गरेका शहीदको स्मरण गर्ने दिनको विदा सरकारले कटौती गरेकामा आपत्ति जनाउँदै तत्काल निर्णय फिर्ता गर्न माग गर्नुभयो। सांसद हृदेश त्रिपाठीले किसानले आफ्नो उत्पादनको मूल्य आफै तय गर्न नपाएको अवगत गराउँदै उखु किसानले अहिलेसम्म 11 अर्ब पाउन बाँकी रहेकाले यसमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय जनता पार्टी भाजपा नेपालका सांसद अनिल कुमार झाले रौतहटमा असिनाबाट भएको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। साथै उहाँले सरकारले अचुवाको भरमा सार्वजनिक विदा कटौती गरेको पनि दावी गर्नुभयो। सरकारले केही दिन अघि सार्वजनिक विदा कटौती गर्ने निर्णय गरेको थियो। यस्तै आजको बैठकले हिजो राष्ट्रपतिले संसदमा गरेको सम्बोधन सम्बन्धीको धन्यवाद प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभाको अर्को बैठक चैत्र 19 गते सोमबार बस्नेछ।
यस्तै आजको बैठकमा दुईवटा अध्यादेश प्रस्तुत भएका छन् भने एउटा अध्यादेश बैठकले पारित गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश 2074 बैठकले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको अध्यादेशलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश 2074 र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश 2074 प्रस्तुत गर्नुभएको छ। यी दुईवटै अध्यादेशहरू यसअघि व्यवस्थापिका संसद विघटित भएका बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो। यसबीच कर्णाली प्रदेशका अधिकांश सांसदहरूले सुर्खेतको पञ्चपुरीमा एसईई दिँदै गरेकी छात्रा गौरीकला रोकाएको हत्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले छात्राको हत्याको छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने सरकार समक्ष माग गरेका छन्। प्रदेश सांसद पद्मा खड्काले गौरीकला रोकाएको हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाहीको माग गर्नुभयो। बैठकमा बोल्दै सांसद बिन्दमान विष्टले जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीको संलग्नतामा गौरीकलाको हत्या भएको भन्दै सरकारको यसतर्फ ध्यान जान आवश्यक रहेको बताउनुभयो।
तीन नम्बर प्रदेशको मन्त्री परिषद बैठकले जिल्ला र नगरसभा सञ्चालनको कार्यविधि बनाएको छ। आज बिहान बसेको बैठकले जिल्ला सभा कसरी सञ्चालन गर्ने र नगरसभा कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि बनाएको हो। यसैगरी तीन नम्बर प्रदेशका मन्त्रीको सेवा सुविधाका विषयमा पनि सैद्धान्तिक सहमति भएको तीन नम्बर प्रदेशका मन्त्री परिषदका प्रवक्ता कैलाश ढुङ्गेलले बताउनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन एमाले महासचिव मदन भण्डारी चढ़ेको जीप दुर्घटनाबारे अहिलेसम्म पनि सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताउनु भएको छ। मोरङको उर्लाबारी नगरपालिका तीनमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको मदन भण्डारी संग्रहालयको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दुर्घटनाबारे सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताउनु भएको हो। मदन भण्डारी र एमाले नेता जीवराज आश्रित सवार जीप 2050 जेठ 3 गते त्रिशुली नदीमा खस्ता उहाँहरूको निधन भएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपाली कांग्रेसका नेता खुम्बहादुर खड्काको निधन, खड्काको पार्थिव शरीरलाई भोलि काठमाडौँ ल्याउने तयारी, प्रधानमन्त्री ओली चैत 23 गते भारत भ्रमणमा जाने, सरकारले अर्थतन्त्रको वर्तमान अवस्था र भावी कार्यक्रम समेटिएको श्वेत पत्र सार्वजनिक गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि केन्द्रीय सदस्यहरू चुनावी परिणामको समीक्षा गरेका छन्। आजको बैठकमा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले चुनावमा भएको पराजयको भागीदार सबै शीर्ष नेताहरू हुनुपर्ने भन्दै अब नेतृत्व एक भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। केसी सहित केन्द्रीय सदस्यहरू एनपी साउद, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ र राधेचन्द्र यादवले पनि आजको बैठकमा चुनावी समीक्षा र अबको कार्यनीतिबारे धारणा राख्नु भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि 18 गते बिहान 11 बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठक चैत 9 गतेदेखि शुरू भएको हो।
शिक्षक सेवा आयोगले यही चैत 23 गते लिने तयारी गरेको आन्तरिक परीक्षा स्थगित गरेको छ। आन्तरिक प्रतियोगिताबाट मात्रै रिक्त पद पूर्ति हुन नसक्ने कारण देखाउँदै आयोगले निर्धारित परीक्षा स्थगित गरेको हो। आयोगले शिक्षा ऐनको व्यवस्था बमोजिम तीनै तहमा कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक विज्ञापन गरेर चैत 23 गते परीक्षा लिने तयारी गरेको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजै परीक्षा स्थगन गर्न निर्देशन दिएपछि यो निर्णय लिनु परेको आयोगले जनाएको छ। आजै संयुक्त विद्यार्थी संगठनले शिक्षकको आन्तरिक परीक्षा स्थगनको माग गर्दै दिउँसो 12 बजेदेखि 1 बजेसम्म काठमाडौँको माइतीघर मण्डलामा चक्काजाम गरेका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले 100 दिनमा आफूले गर्ने कामको योजना सार्वजनिक गर्नुभएको छ। 18 बुँदे योजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले आउँदो 100 दिनमा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने दावी गर्नुभयो। यस्तै एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई 21 घण्टा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो। पर्यटन मन्त्री अधिकारीले आन्तरिक उडानलाई सार्न काभ्रेको ठूली चौरका साथै विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन शुरू गर्ने योजना पनि अघि सार्नु भएको छ। यस्तै उहाँले भूकम्पले भत्काएका सम्पदा पुननिर्माणमा तीव्रता दिने, कानूनी र नीतिगत सुधार गर्ने लगायतका काम आफूले 100 दिनमा नै गर्ने दावी गर्नुभयो। 100 दिनभित्र आफूले अघि सारेका योजना कार्यान्वयन भए नभएको बारे अनुगमन पनि गर्ने मन्त्री अधिकारीको भनाइ छ।
सरकारले बूढी गण्डकी जलविद्युत आयोजना प्रभावितलाई तोकिएको मितिमै मुआवजा वितरण गर्ने भएको छ। आयोजना प्रभावित धादिङ र गोर्खाका वासिन्दाको बारम्बारको आग्रहपछि सरकारले तोकिएको मितिमै मुआवजा वितरणको तयारी थालेको हो। चालू आर्थिक वर्षमा बूढी गण्डकी आयोजना प्रभावितका लागि 10 अर्ब रूपियाँ बजेट विनियोजन गरिए पनि अझै मुआवजा वितरण शुरू नभएपछि स्थानीय वासिन्दाले दवाब दिँदै आएका छन्। आयोजना प्रभावित सबैलाई मुआवजा दिन 63 अर्ब रूपियाँ चाहिने अनुमान गरिएको छ। मुआवजा वितरणका लागि सरकारले स्थानीय तह मार्फत काम गर्ने तयारी गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले चिनिया कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमा बूढी गण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा हुने भ्रष्टाचार तथा अनियमितताको सम्बन्धमा समेत छानबिन गर्ने भएको छ। विकास निर्माणका क्रममा भएका भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने लक्ष्यका साथ अख्तियारले सिभिल इन्जिनियरिङ प्रयोगशाला स्थापना गरेको छ। निर्माण सामग्री, सार्वजनिक निर्माण, सड़क, भवन आदि परीक्षणका लागि यस्तो प्रयोगशाला स्थापना भएको र कुनै पनि आयोजनामा अनियमितता गर्ने व्यक्ति उम्कन नपाउने भएका छन्। आयोगले सबैजसो विकास निर्माणका आयोजनामा परीक्षण गर्ने र निर्माण सामग्री गुणस्तरीय प्रयोग भए नभएको तथा निर्माण व्यवसायीले तोकिएको मापदण्ड अनुसार काम गरे अनुसारको समेत छानबिन हुने भएको हो। आयोगका प्रवक्ता दीर्घराज मैनालीले आज आयोजना गर्नुभएको पत्रकार भेटघाटमा दिइएको जानकारी अनुसार विकास निर्माणको काम परीक्षणका लागि दक्ष जनशक्ति एवं अनुसन्धान टोली समेत तयार पारिएको छ।
छोरीको हत्या गरेर शव जलाएको आरोपमा प्रहरीले धनुषाका दुईजनालाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। धनुषाको शहीद नगरपालिका सातका दिलीप कुमार यादव र उनका साथी विदेह नगरपालिका गिद्दावेला पट्टीका देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो। घरायसी विवादका कारण गएको फागुन 26 गते काठमाडौँको नासा कलेजमा कक्षा 12 अध्ययनरत छोरी स्नेहा कुमारी यादवलाई जनकपुर लगेर हत्या गरी जलाएको प्रहरीको आशंका छ। प्रहरीले अनुसन्धानका क्रममा दिलीपको घर धनुषाको शहीद नगरपालिका साथ नेमुवा टोलको नहर छेउमा स्नेहाको शवको जलाएको अस्तु बरामद गरेको जनाएको छ।
गोली हानेर श्रीमतीको हत्या गरेको आरोपमा बाँकेका सञ्जय कुमार वर्मा पक्राउ परेका छन्। श्रीमती शान्ति देवीको गोली हानी हत्या गरेको आरोपमा डुडुवा गाउँपालिका वडा नम्बर 3 वनकट्टीका 30 वर्षका वर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। शान्ति देवीको कोखामा गोली लागेको छ।
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सहित 3 जना सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। स्याङ्जाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोभियो सभापति कुस्माका शिशिर छेत्री, सुजल श्रेष्ठ र फलेवास नगरपालिकाका सौगात शर्मालाई पक्राउ गरेको हो। गएको चैते दशैंको दिन बागलुङको चैते दशैं मेला हेरेर फर्किएका 2 युवतीमध्ये 1 जनालाई उनीहरूले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। 2 जनामध्ये 1 जना युवती भाग्न सफल भएको र उनैले प्रहरीलाई खबर गरेपछि आरोपितलाई पक्राउ गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। घटनामा संलग्न 3 जनामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यस्तै 13 थुममा 1 बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले 10 वर्षपछि पक्राउ गरेको छ। म्याङलुङ नगरपालिका 1 का गोपाल भण्डारीलाई जिल्ला प्रहरी कार्यालय 13 थुमले विराटनगरबाट पक्राउ गरेको हो। भण्डारी लुकिसिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत 13 थुमले 2071 सालमा 12 वर्ष कैदको फैसला सुनाएको थियो। यस्तै छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका 8 सोलमाकी 35 वर्षीय निरू भनिने नरमाया लिम्बुलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ। लिम्बुलाई गत भदौ 28 गते राति छिमेकी 21 वर्षीय अनिल भुजेलको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। लिम्बुलाई जिल्ला न्यायाधीश नारायण प्रसाद पराजुलीको एकल इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
For over 7 years, Mero job has remained dedicated to the people and businesses who have helped build Nepal, offering a unique personal approach to staffing solutions to maximize potential, leverage opportunity and lead. To us, it's about you.
Register with MeroJob.com today.
चस्मा बनाउने तालिमको लागि भर्ना खुल्यो।
पीटीभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्तीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ।
फोन 01-42-23-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राज्यमन्त्री पद्मा अर्यालले आजदेखि स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी पाउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आजदेखि अर्यालले पूर्ण मन्त्रीका हैसियतले सम्हाल्ने गरी तोक्नु भएको हो। प्रधानमन्त्री ओलीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अर्याललाई अधिकार आयोजन गर्नुभएको उहाँका स्वकीय सचिव युवराज दाहालले जानकारी दिनुभयो। यो जिम्मेवारी पाएपछि अर्यालले पूर्ण मन्त्री सरह मन्त्री परिषदमा सहभागी हुन पाउनुहुनेछ।
नेपाल पत्रकार महासंघले 63 स्थापना दिवसका अवसरमा 9 पूर्व सभापतिलाई आज सम्मान गरेको छ। संचारग्राममा रहेको महासंघको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले उहाँहरूलाई सम्मान गर्नुभएको हो। महासंघले पूर्व सभापतिहरू होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, डाक्टर सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, विष्णु निष्ठुरी, शिव गाउँले र डाक्टर महेन्द्र विष्टलाई सम्मान गरेको हो।
कपिलवस्तुको मर्यादपुर सीमा नाकाबाट लागु औषध सहित 5 पक्राउ परेका छन्। पक्राउ पर्नेमा रूपन्देही बाँसगढीका दमबहादुर गुरूङ, बाणगंगा नगरपालिका 1 वीरेन्द्र खाँड, अर्जुन सेन, सूर्य थापा र कपिलवस्तु नगरपालिकाका कन्हैया कुर्मी रहेका छन्। सीमावर्ती भारतीय बजार खुनुवाबाट लागु औषध बोकेर सीमा पार गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
उदयपुरको उदयपुरगढ़ी गाउँपालिकाका एक युवाले आमासँग सामान्य विवाद हुँदा आफ्नै घरमा आगो लगाएका छन्। उदयपुरगढ़ी गाउँपालिका वड़ा नम्बर 6 धप्परका छत्रबहादुर सार्कीले आमा सुनमायासँग घरायसी विषयमा विवाद हुँदा आज बिहान आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगलागीबाट सार्कीका दुईवटा घर गोठ जल्दा 25 लाख बराबरको क्षति भएको उदयपुर प्रहरीले जनाएको छ। आगो लगाएर फरार भएका सार्कीको खोजी भइरहेको प्रहरीले बताएको छ।
नवलपरासीको कावासोतीमा बन्दै गरेको पुलबाट वडाध्यक्षकै संलग्नतामा सिमेन्ट चोरी भएको छ। कावासोती नगरपालिका वडा नम्बर 1 र देवसुली नगरपालिका वडा नम्बर 9 जोड्ने लोकाहाको भोटी खोला पुल निर्माणका लागि राखिएका 90 बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष नारायण पन्तको संलग्नतामा चोरी भएको हो। पुल निर्माणका लागि बसेका सुपरभाइजर गोपाल थापा र वडा अध्यक्षको मिलेमतोमा गएको चैत 11 गते राति चोरी भएको हो।
मेरो पनि भन्नु छ।
दीपक सिंह ठकुरी उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, अहिले नेपालमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लहर चलेको राम्रो हो, तर सार्वजनिक शौचालय नबनाई घोषणा मात्र गर्दा त्यसको औचित्य घोषणामै सीमित भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली चैत 23 गते भारत जाने खबर उज्यालो अनलाइनमा पढेर प्रकाश पछ्याई फेसबुकमा प्रश्न गर्नुहुन्छ, हरेक प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने किन होला? के भारतका पनि सबै प्रधानमन्त्री पहिलो विदेश भ्रमणका लागि नेपाल आएका छन् र?
उपकार भण्डारीको ट्वीट छ, देशमा व्याप्त बेरोजगारी र युवा पलायन नियन्त्रण गर्न सकिने एकमात्र क्षेत्र भनेको कृषि हो। कृषिमा युवा आकर्षण बढ़ाउन सके बढ़दो बेरोजगारी नियन्त्रण र कृषि उत्पादनमा वृद्धि हुन सक्थ्यो कि?
गुरूङ शेरचन फेसबुकमा लेख्नुहुन्छ, बलात्कारका घटना दिन प्रतिदिन बढ़िरहेका छन्, यस्ता घटनामा सरकार पुलिस प्रशासन किन मौन? बलात्कारीलाई फाँसी दिन भनेर कानूनमा उल्लेख गर्न मिल्दैन भने इन्काउन्टर भन्ने नाम राखेर भए पनि उपाय गर्नु पर्यो सरकार।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईको विचार नेपाल दर्पण र कायकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र जानुका दुवाड़ी। अब विदेशको खबर। रूसले युरोपेली देशका थप कूटनीतिज्ञहरूलाई आफ्नो देश छोडेर जान आदेश दिएको छ। पूर्व बेलायती गुप्तचरलाई विषाक्त पदार्थ छर्केर मार्न खोजेको आरोपमा युरोपेली देशहरूले एक्ल्याएपछि क्रुद्ध बनेको रूसले एकपछि अर्को गर्दै कूटनीतिज्ञहरूलाई देश निकालाको आदेश दिएको बीबीसीले जनाएको छ। जस्तालाई त्यस्तै व्यवहार गर्ने भन्दै रूसले 60 अमेरिकी कूटनीतिज्ञ निकाला गर्दै सेन्ट पिटर्सबर्गको अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्ने निर्णय गरेको भोलिपल्ट यस्तो कदम चालेको हो। नेदरल्याण्ड्स, फ्रान्स, जर्मनी, क्यानाडा लगायतका देशका कूटनीतिज्ञहरूलाई रूस छाड्न भनिएको छ। बेलायतलाई रूसमा भएका कूटनीतिज्ञको संख्या घटाएर लन्डनमा रहेको रूसी दूतावासमा कूटनीतिज्ञको संख्या बराबर बनाउन एक महिनाको समय सीमा दिइएको छ। यसअघि अमेरिकी, युरोपेली युनियनका सदस्य देशहरू र नेटोमा आबद्ध भएका देशहरूले 150 भन्दा धेरै रूसी कूटनीतिज्ञलाई निकाला गरिसकेका छन्। पूर्व गुप्तचर सेर्गे स्क्रिपाल र उनकी छोरीको बेलायतमा हत्या प्रयास गरेको भन्दै ईयू सदस्यहरू, अमेरिका तथा क्यानाडाले रूसलाई एक्ल्याउने नीति लिएका थिए।
इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्र गाजामा भएको पछिल्लो हिंसामा 7 ज्यान गएको छ। प्यालेस्टाइनीहरूले गरेको 6 लामो प्रदर्शनको पहिलो दिन आज इजरायली सेनाले गोली चलाउँदा 7 ज्यान गुमाएका हुन्। ग्रेट मार्च अफ रिटर्न भन्दै प्यालेस्टाइनी नागरिकले विरोध शुरू गरेका हुन्। प्यालेस्टाइनीहरूले हरेक वर्ष मार्च 30 ल्यान्ड डे मनाउँदै यस्तो प्रदर्शन आयोजना गर्ने गरेका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मदन भण्डारी गोल्ड कप फुटबल अन्तर्गत आजको खेल स्थगित भएको छ। हावाहुरीका कारण खेल हुन नसकेको आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्गत पहिलो सेमी फाइनलमा आज मदन भण्डारी स्पोर्ट्स एकाडेमी र थ्रिस्टार बीच प्रतिस्पर्धा हुने तय भएको थियो। आज स्थगित भएको खेल अब पर्सि आइतबार हुनेछ। प्रतियोगितामा भोलि मनाङ मर्स्याङदी र सुनौलो संगम बीच प्रतिस्पर्धा हुनेछ।
र न्यूजील्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्याण्डले मध्यम प्रदर्शन गरेको छ। न्यूजील्याण्डको क्रिस्ट चर्चमा टस हारेर ब्याटिङ थालेको पाहुना टोलीले पहिलो दिनको खेल सकिँदा 8 गुमाएर 290 रन बनाएको छ। उसका लागि जोनी ब्रेसो 97 रनमा नट आउट छन् भने ज्याक लुइस 10 रन बनाएर उनलाई साथ दिइरहेका छन्। यस्तै मार्क वुडले 52 र कप्तान जो रुटले 37 रन बनाए। न्यूजील्याण्डका टिम साउथीले 5 तथा ट्रेन्ट बोल्टले 3 विकेट लिएका छन्। दुई खेलको टेस्ट क्रिकेट श्रृंखलामा न्यूजील्याण्ड 1-0 अघि छ। यस्तै अस्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरेको छ। घरेलु मैदान जुवान जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ताजा अवस्थामा 4 विकेट गुमाएर 276 रन बनाएको छ। उसका लागि एडेन मार्करम 152 रन बनाएर आउट भएका छन्। तेस्रो टेस्टमा बल टेम्परिङ गरेपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ओपनर विकेट किपर ब्याट्सम्यान क्यामरन बेनक्राफ्ट टोलीमा छैनन्। चार खेलको टेस्ट क्रिकेट श्रृंखलामा दक्षिण अफ्रिका 2-1 अगाडि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपाली कांग्रेसका नेता खुम्बहादुर खड्काको निधन, खड्काको पार्थिव शरीरलाई भोलि काठमाडौँ ल्याउने तयारी।
प्रधानमन्त्री ओली चैत 23 गते भारत भ्रमणमा जाने, भारतीय राष्ट्रपति प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्ने।
अर्थतन्त्रको वर्तमान अवस्था र भावी कार्यक्रम समेटिएको सरकारको श्वेत पत्र सार्वजनिक, वित्तीय अनुशासन उल्लङ्घन भएकाले सरकारी ढुकुटी रित्तो भएको अर्थमन्त्री खतिवडाको भनाई।
रूसद्वारा एकपछि अर्को गर्दै कूटनीतिज्ञहरूलाई देश छोड्न आदेश, अमेरिकापछि युरोपेली कूटनीतिज्ञ देश निकाला।
र हावाहुरीका कारण मदन भण्डारी गोल्ड कप अन्तर्गत आजको खेल स्थगित, न्यूजील्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्याण्डको मध्यम प्रदर्शन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी विष्णु विश्वकर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।